यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सरकारले हर हालमा आफ्नो दायित्व पूरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। महामारी नियन्त्रणमा सरकारले चालेको पहल कदमीमा सबैको साथ र सहयोग प्राप्त हुने प्रधानमन्त्री ओलीको विश्वास। नेपालमा आज थप 7448 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 37 जनाको मृत्यु। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गण्डकी प्रदेश प्रमुखमा सीता कुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगा प्रसाद यादव नियुक्ति तथा शपथ ग्रहण। र बंगलादेशको पद्मा नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा 26 जनाको मृत्यु। समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारीका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै हरेक नागरिकको जीवन रक्षाका लागि सरकारले सबै क्षमताको प्रयोग गरिरहेको र सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले छिटो र पर्याप्त मात्रामा खोप लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो।
हालसम्ममा करिब 21 लाखलाई पहिलो डोज खोप लगाइसकिएको छ। दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ। अहिलेसम्म झण्डै 3,70,000ले दोस्रो डोज खोप लगाइसकेका छन्। यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन्। मित्र राष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफै आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरू गरिसकेको छ। चीन, रूस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप लगाइसक्न नेपाल सरकार प्रयत्नशील छ।
प्रधानमन्त्री ओलीले अहिलेसम्म पहिलो खोपको मात्रा 21 लाख र दोस्रो मात्राको खोप लगाउने 3,70,000 पुगिसकेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले आज राति 12 बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान तथा वैशाख 23 गतेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गर्ने, संचालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मरम्मत गरी संचालनमा ल्याउने र लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कड़ा कार्यवाही समेत गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा उपचारमा प्रत्यक्ष संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाईकर्मीका साथै कर्मचारीहरूलाई शुरू तलब स्केलको 50% जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गर्ने घोषणा गर्नुभयो।
स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन श्रम प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई 1 वर्षका लागि करारमा भर्ना गरिनेछ। COVID-19 को पहिचान, निदान, उपचार र बिरामीको ओसार प्रसार र सब व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाईकर्मीका साथै कर्मचारीहरूलाई शुरू तलब स्केलको 50% जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गरिनेछ।
स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई 1 वर्षका लागि करारमा भर्ना गरिने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले महामारी नियन्त्रणमा अग्रपंक्तिमा रही प्रत्यक्ष संलग्न भएका स्वास्थ्यकर्मी लगायतलाई विचलित नभई आफ्नो कर्तव्य निर्वाह गर्न पनि आह्वान गर्नुभयो। प्रधानमन्त्री ओलीले राजनैतिक दलका नेता, कार्यकर्ता, सामाजिक संस्था एवं प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना विरूद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो।
महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु। चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, सहचालक, सफाईकर्मी एवं सम्बद्ध सबैलाई विचलित नभई आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु। राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक संस्था एवं प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोविड विरूद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु।
प्रधानमन्त्रीले महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहनुभएका र घरमै आइसोलेशनमा बसी स्वास्थ्य लाभ गरिरहनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै हालसम्म 3,000 भन्दा बढ़ी देशवासीले अनाहकमा महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुहुँदै उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो। नेपालमा आज थप 7448 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 16658 नमूनाको पीसीआर परीक्षण गर्दा 7388 र 518 एन्टिजेन परीक्षण गर्दा 60 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज कुल संक्रमितको करिब 50% संक्रमित काठमाडौँ उपत्यकामा मात्र थपिएका छन्। आज काठमाडौँमा 2922, ललितपुरमा 522 र भक्तपुरमा 222 गरी काठमाडौँ उपत्यकामा 3666 जनामा संक्रमण पुष्टि भएको हो। आज रूपन्देहीमा 619, बाँकेमा 440, कास्कीमा 355, मोरङमा 362, चितवनमा 175, कैलालीमा 127 जनामा संक्रमण पुष्टि भएको छ। आज कोरोना संक्रमणका कारण थप 37 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 3362 पुगेको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 3,43,418 पुगेको छ। देशभर रहेका 54,041 सक्रिय संक्रमित मध्ये 578 जना आईसीयू र 142 जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल काठमाडौँ उपत्यका सहित देशभरका 12 जिल्लामा 500 भन्दा बढ़ी र 21 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित उपचारमा छन्। आज 2021 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म संक्रमणबाट मुक्त हुने दर 83.3% रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले कोविड 19 को संक्रमणको दोस्रो लहर बढ़ेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सबै अस्पताललाई पत्राचार गर्दै नयाँ भेरिएण्ट सहितको संक्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका संक्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो। नेपालगंजमा कोविड 19 रोकथाम र नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढ़ाउन नेपालगंज उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरू करारमा भर्ना गरेर विभिन्न स्थानमा खटाएको छ। नेपालगंज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य सहायक स्टाफ नर्स प्यारामेडिक्स र नर्सिङ गरी 41 जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाले भर्ना लिएका मध्ये 15 जनालाई भेरी अस्पताल नेपालगंजमा खटाइएको चन्दले बताउनुभयो। यस्तै गरी नेपालगंज विमानस्थलमा रहेको हेल्थ डेस्क, विभिन्न आइसोलेशन केन्द्र र ओडा स्थित स्वास्थ्य संस्थाहरूमा नयाँ स्वास्थ्य कर्मीहरू परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो। यसैबीच भेरी अस्पतालको कोविड वार्डमा जनशक्तिको चरम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाएको चिकित्सक सहितको टोली समेत भेरी अस्पतालमा खटाइसकेको छ। भेरीमा कोरोना बिरामीको चाप बढ़दै गएपछि त्यहाँ कार्यरत रहेका 95 जना स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन्। कर्मचारीको अभाव भएपछि संक्रमित भएका 95 मध्ये 10 जना स्वास्थ्यकर्मी पनि बाध्यतावश संक्रमणकै अवस्थामा काम गरिरहेको तथा जुम्लाको टोली आएपछि काम गर्न केही मात्रामा सहज भएको कोविड फोकल पर्सन रिसालले बताउनुभयो। कर्णाली प्रदेश सरकारले दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि थप बजेटको व्यवस्था गरेको छ। कर्णाली प्रदेशका 10 वटै जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न अस्पतालहरूलाई थप 1-1 करोड़ बजेट उपलब्ध गराउने निर्णय भएको हो। यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रूकुम पश्चिमलाई 1-1 करोड़ थप बजेट दिइने भएको छ। मेहलकुना अस्पताल र दैलेख अस्पताललाई 50-50 लाख रूपियाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि दिइने भएको छ। कोरोना रोकथाममा बजेट अभाव हुन नदिन विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोरोना कोषमा 50 करोड़ बजेट रकमान्तरण गरिएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले बताउनुभयो। नेपाली कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आज बिहान पोजिटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू कोरोना संक्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले पनि कोविड विरूद्ध स्वास्थ्य जनशक्ति थप गर्न करिब 600 जनाको कोविड विशेष दरबन्दी थप गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो। पछिल्लो समय कोरोना संक्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा बेड नपाएर होम आइसोलेशनमा बस्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा होम आइसोलेशनमा बसेका संक्रमितमा अक्सिजनको कमी हुन नदिन हावा ओहोर दोहोर हुने कोठामा बस्ने, लामो श्वास फेर्ने, घोप्टो परेर सुत्नुपर्ने जस्ता सुझाव चिकित्सकले दिएका छन्। संवाददाता कल्पना दहालको रिपोर्ट।
घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका कोरोना संक्रमितमा श्वास फेर्न कठिन हुने, आत्तिएको जस्तो अनुभव हुने, कोखा हान्ने जस्ता लक्षण देखिएमा शरीरमा अक्सिजनको मात्रा कमी भएको भनेर बुझ्न सकिन्छ। जनस्वास्थ्यविद डाक्टर वासुदेव पाण्डेले यस्ता लक्षण देखिएमा कोठाका सबै झ्यालढोका खुला राख्ने, भीड़भाड़ नगर्ने, लामो लामो श्वास लिने, नआत्तिने र नडराउने गर्नाले केही राहत मिल्ने बताउनुहुन्छ। पल्स अक्सिमिटरबाट 30 सेकेण्डसम्म जाँच गर्दा 94 भन्दा माथि भयो भने शरीरमा अक्सिजन सामान्य छ भनेर बुझ्नुपर्छ। तर यो भन्दा कम भएमा श्वास फेर्न कठिन हुने, आत्तिएको जस्तो महसुस हुने हुँदा तत्काल नडराई खुल्ला ठाउँमा बसेर अस्पताल जाने तयारी गर्नुपर्ने डाक्टर पाण्डेले सुझाव दिनुभयो।
अलि खुल्ला ठाउँमा जस्तै घरमा पनि अलि खुला झ्यालढोका खुला गरेर त्यस्तो ठाउँमा बस्दियो भने श्वास फेर्न अलिक सजिलो हुने, लामो श्वास लिने, अलिक धेरै नआत्तिने, आफू पानी भइदियो भनेदेखि त झन गाह्रो हुन्छ र भित्र कोठामा बस्यो अनि अरू व्यक्तिहरूले पनि घेरिदियो भने
फोक्सो विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठले अक्सिजनको मात्रा 90% भन्दा कम भएमा कोविडको बिरामीमा फोक्सोको निमोनिया भइसकेको भनेर बुझ्नुपर्ने र तत्काल अस्पताल जानुपर्ने बताउनुभयो। घरमा बसेका संक्रमितका लागि फोक्सो विशेषज्ञ डाक्टर श्रेष्ठले अक्सिजन बढाउने यस्तो उपाय बताउनुहुन्छ।
उल्टो घोप्टेर सुत्ने भनेर भन्छौ, त्यो पछाडि ढाडबाट नफर्किकन आफ्नो पेट र छातीलाई चाहिँ तल ओछ्यानतिर फर्काएर र सकिन्छ भने अझ सिरानी राखेर सिरानी माथि घोप्टो भएर बस्ने भनेर भन्छौँ। त्यस्तो गर्दाखेरि चाहिँ अलिकति फोक्सोको पछाडिपट्टिमा चाहिँ भेन्टिलेसन र यो हाम्रो श्वास लिँदाखेरि हावाको प्रवाह अलिकति बेटर हुन्छ र त्यसरी बसेर चाहिँ लामो लामो श्वास लिने, नाकबाट लामो श्वास लिने, एकछिन रोक्ने, अनि त्यसपछि मुखबाट लामो श्वास, अब यसलाई साधारण ब्रिदिङ एक्सर्साइज पनि भन्न सक्छौँ। त्यस्तो गर्यो भने चाहिँ अलिकति भए पनि श्वास लिन अलिकति अप्ठ्यारो भएकोलाई अलिकति राहत महसुस हुने र अक्सिजनको मात्रा पनि अलिकति बढ्ने चाहिँ गर्छ।
होम आइसोलेसनमा बसेका संक्रमितहरूले अहिले सामाजिक सञ्जाल प्रयोग गरी कोरोनाबाट निको हुने र अक्सिजनको मात्रा बढाउने उपायहरू खोजिरहेका छन्। नेपालको एकमात्र आयुर्वेदिक अस्पताल नरदेवीका निर्देशक डाक्टर प्रदीप केसीले सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य नभएको जानकारी दिनुभयो।
सन्चो भन्ने तेल पाउँछ नि, भोलाटाइल ओइल भएको, त्यो राखेर एकचोटि बाफ लिनु भनेको पनि होइन राम्रो गर्छ। त्यस्तै अर्को बिहान बेलुकामा लगभग एक एक घण्टा दुई दुई घण्टाको अन्तरालमा लामो श्वास लिने र छोड्ने जुन प्राणायामको प्रक्रियाहरू हुन्छ त्यसलाई गर्यो भने त्यसले पनि हाम्रो फोक्सोलाई चाहिँ अशुद्ध रगत बाहिर जाने प्रक्रिया र अशुद्ध भावा र अक्सिजनको लेभल चाहिँ भित्र जाने प्रक्रियालाई त्यसले पनि हेल्प गर्छ। त्यस्तै बिहानमा लगभग 10-15 मिनटसम्म उफ्रिने होइन शारीरिक व्यायाम गर्ने भने हाम्रो फोक्सो त्यसै पनि चलायमान हुन्छ।
कोरोना संक्रमण फैलन नदिन सरकारले जारी गरेका मापदण्ड पालना गर्ने, होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका संक्रमितले आफूलाई व्यस्त राख्ने, नियमित व्यायाम गर्ने, झोलिलो पोसिलो खानेकुरा खाने, तनाव मुक्त हुने, चिकित्सकले दिएका सुझाव पालन गर्नाले कोरोनालाई जित्न सकिने विज्ञहरूको सुझाव छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगा प्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख द्वय पौडेल र यादवलाई शपथ गराउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूप नारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यसअघि राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा आजै नेपालको संविधानको धारा 163 को उपधारा दुई बमोजिम पौडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो। आजै राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम गण्डकी प्रदेश प्रमुख पदबाट अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखबाट शर्मिला कुमारी पन्तलाई पदमुक्त गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस 2021 अवसरमा संचारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले आज ट्वीट गर्नुहुँदै प्रेस स्वतन्त्रता दिवसले पत्रकारिता जगतलाई व्यावसायिक आचार संहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषण मार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभयो। संघीय संसद सचिवालयले यही वैशाख 27 गते सोमबार दिउँसो 1 बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधि सभा सदस्यलाई अनुरोध गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुरूप आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएको जनाउँदै सो प्रयोजनका लागि वैशाख 27 गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको हो। प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ। लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति भएको छ। आइतबार पुनर्नियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रीमण्डलमा पुनः समावेश गराउनु भएको छ। उहाँहरू दुवै जसपाबाट मन्त्रीमण्डलमा सहभागी हुनुभएको हो। मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्यमन्त्री शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले शपथ खुवाउनुभयो। झापामा आजबाट निषेधाज्ञा लागू गरिएको छ। प्रमुख जिल्लाधिकारी श्रवण कुमार तिमसिन्हाले जारी गर्नुभएको आदेशमा अत्यावश्यक काम बाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ। निषेधाज्ञा वैशाख 26 गते राति 12 बजेसम्म लागू हुनेछ। निषेधाज्ञा पालना गराउन जिल्लामा उल्लेख्य प्रहरी परिचालन गरिएको छ। पूर्व मन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट निधन भएको छ। भैरवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्व मन्त्री चित्रकारको 73 वर्षको उमेरमा निधन भएको युनिभर्सल मेडिकल कलेज भैरवाले जनाएको छ। बाराको कलैयाबाट 4 वर्षीय बालिकालाई अपहरण गरी रक्सौल लैजाने एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार रक्सौल तुमरिया टोल निवासी 45 वर्षीय सीमा देवी शाह रहेकी छिन्। कलैया उपमहानगरपालिका मोतीबाग टोल निवासी ब्रिज किशोर श्राफकी 4 वर्षीय छोरीलाई महिलाले ललाई फकाई भारतको रक्सौलतर्फ लगिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। ती महिला श्राफको घरमा डेरा गरी बस्ने गर्दथिन्। सल्यानमा वनमा लागेको आगलागीमा परि एकजना वृद्धको मृत्यु भएको छ। वनमा बाख्रा चराउन गएको बेला सामुदायिक वनमा लागेको आगोमा परि जिल्लाको शारदा नगरपालिका वडा नम्बर 6 सापमारा निवासी 70 वर्षीय ओदिराम बुढा थोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको पद्मा नदीमा आज डुंगा दुर्घटना हुँदा कम्तीमा 26 जनाको मृत्यु भएको छ। तीव्र गतिमा दौड़िने डुंगा बालुवा ओसार्ने यन्त्रमा ठोकिँदा दुर्घटनाग्रस्त भएको थियो। घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ। बंगलादेशमा हरेक वर्ष 100 व्यक्तिको डुंगा दुर्घटनामा परि ज्यान जाने गरेको छ। एक महिना अघि गत अप्रेल 4 कारको जहाज र मानिस ओसार्ने डुंगा एक आपसमा ठोकिएर दुर्घटना हुँदा 27 जनाको मृत्यु भएको थियो। भारतमा कोरोना भाइरसका कारण पछिल्लो 24 घण्टामा 3,417 जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार 24 घण्टाको अवधिमा 3,68,000 नयाँ संक्रमित भेटिएका छन्। यो सहित भारतमा कुल संक्रमितको संख्या 1,79,00,000 पुगेको छ। गत शनिबार दैनिक संक्रमितको संख्या 4,00,000 नागेको थियो, तर आइतबार केही कमी आएको छ। भारतमा कोविड संक्रमणबाट हालसम्म 2,18,959 जनाको ज्यान गएको छ। मन्त्रालयका अनुसार भारतमा अझै पनि 34 लाख भन्दा बढ़ी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन्। भारतमा कोविडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सृजना गरेको छ भने स्वास्थ्य प्रणाली नै तहस नहस भएका कारण धेरै मानिसको अक्सिजन अभावले मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस महामारीबाट विश्वभर कोविड 19 को संक्रमणबाट मृत्यु हुनेको संख्या 32,16,000 नागेको छ। कोविडको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा 5,91,000, ब्राजिलमा 4,07,000, भारतमा 2,18,000, मेक्सिकोमा 2,17,000, बेलायतमा 1,27,000, इटालीमा 1,21,000, रूसमा 1,10,000 र फ्रान्समा 1,00,000 मृत्यु भएको छ। यसैबीच श्रीलंकाले कोरोना भाइरस महामारीलाई ध्यानमा राखी आज बिहानदेखि लागू हुने गरी 2 सप्ताहका लागि हवाई यात्रामा थप कड़ाई गरेको छ। श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा विमानले एक पटकमा 75 जना भन्दा बढ़ी यात्रु बोक्न नपाउने भएको छ। श्रीलंकामा पछिल्ला दिनहरूमा कोरोना भाइरस संक्रमितको संख्या वात्तै बढ़ेपछि पछिल्लो निर्णय आएको हो। उता चीनले रूसले विकास गरेको कोरोना भाइरस विरूद्धको स्पुत्निक भी खोपको माग अत्यधिक बढ़ेपछि यसको उत्पादन गर्ने तयारी शुरू गरिएको खोप उत्पादक रूसले जनाएको छ। हालैका सप्ताहमा चिनिया खोप उत्पादक कम्पनीहरूसँग 2,60,00,000 डोज खोप उत्पादन गर्ने बारेमा 3 सम्झौता भइसकेको रूसले जनाएको छ। उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिनेछ। अमेरिकी र युरोपियन युनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रूसले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तीव्रता दिएको हो। विगतमा रूसको खोपका बारेमा विभिन्न आशंका गरिए पनि सुप्रसिद्ध बेलायती मेडिकल जर्नल दि ल्यान्सेटमा प्रकाशित विवरणले स्पुत्निक भी खोप सुरक्षित रहेको र यसको प्रभावकारिता 91% हाराहारीमा रहेको देखाएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन 1 गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। नेपाल राजपत्रमा सोमबार प्रकाशित सूचना अनुसार आगामी साउन 1 गतेबाट श्रमिकको मासिक न्यूनतम पारिश्रमिक 15,000 हुने भएको छ। आधारभूत पारिश्रमिक 9,385 5,615 महँगी भत्ता थप गरी 15,000 पारिश्रमिक पुर्याइएको मन्त्रालयले जनाएको छ। तोकिएको पारिश्रमिकको अतिरिक्त श्रम ऐन अनुसार सामाजिक सुरक्षा भत्ता, सञ्चय कोष, उपदान सहितका सुविधा समेत उद्योग प्रतिष्ठानले प्रदान गर्नुपर्ने सूचनामा जनाइएको छ। उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय काठमाडौँसँगको समन्वयमा उपत्यका बाहिर पहिलो पटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई सञ्चालनमा ल्याएको छ। सहजीकरण एकाई सञ्चालनमा आएसँगै सरकारले 2076 साउनदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी एवं कोषमा सूचीकरण, दावी भुक्तानी लगायतका विषयमा सूचना एवं सेवाहरू प्राप्त गर्नका लागि श्रमिकहरूले काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। संगठनमा स्थापना भएको इकाइले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता र श्रमिक बीच समन्वय, सुरक्षा योजनाहरूको दावी भुक्तानीका सम्बन्धमा रहेको अन्यलता हटाई सामाजिक सुरक्षा कोषमा यस क्षेत्रका श्रमिकहरूको पहुँच स्थापित गर्न सहयोग पुर्याउने संगठनका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिनुभयो। गत अप्रिल महिनामा नेपालमा 22,000 भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार कोरोना महामारी र लामो समयको लकडाउनपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन्। अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्क अनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न 144 देशबाट 22,450 विदेशी नेपाल भित्रिएका छन्। विभागको तथ्याङ्क अनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट 13,202 भारतीय पर्यटक र चीनबाट 803 पर्यटक नेपाल भित्रिएका छन्।
अब खेल समाचार अझै बमबाट।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 को वरितामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरितामा नेपालले एक स्थान सुधार गरेको हो। नयाँ वरिताको T20 तर्फ नेपाल 13 स्थानमा उक्लिएको छ। यसअघि नेपाल 14 स्थानमा रहेको थियो। घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक T20 सिरिजको उपाधि जितेपछि नेपालको वरिता सुधार हुँदै आएको हो। नेपालको T20 उत्कृष्ट वरिता 11 स्थान हो। T20 को नयाँ वरिताको शीर्ष स्थानमा इङ्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्यूजील्याण्ड रहेका छन्। चौथो पाकिस्तान र पाँचौं अस्ट्रेलिया रहेको छ। नेपालले दिवसीय वरितामा समेत सुधार गरेको छ। एक दिवसीय वरितामा नेपाल 16 स्थानमा रहेको छ, यसअघि 17 स्थानमा रहेको थियो। एक दिवसीयमा न्यूजील्याण्ड शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ। सन् 2022 हुने आईसीसी U19 विश्वकप क्रिकेटका लागि 5 स्थानमा 34 टीमले प्रतिस्पर्धा गर्ने भएका छन्। वेस्ट इण्डिजमा हुने प्रतियोगिता अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्याण्ड, भारत, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इण्डिज र जिम्बाब्वेले सोझै स्थान बनाएका छन्। उनीहरूले सन् 2020 शीर्ष 11 रहेकाले सोझै विश्वकप खेल्नेछन्। बाँकी 5 टीमका लागि क्षेत्रीय छनौट खोल्नुपर्ने भएको छ। कोविडका कारण यो विश्वकप पनि एक वर्षका लागि सरेको थियो, जसमा 7 क्षेत्रीय प्रतियोगिता हुनेछन्। आगामी जूनबाट शुरू हुने छनौट प्रतियोगितामा नेपालले एसिया क्षेत्रीय छनौट खेल्नेछ, जसमा मलेसिया, नेपाल, कुवेत, युएई उपक्षेत्रीय छनौट खेलेको टीमसँग खेल्नेछ।
अब मौसम। आज राति सुदूरपश्चिम कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण तथा बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। काठमाडौँको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 13.6 डिग्री सेल्सियस, वर्षा फारफुट। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 27.1 मिलिमिटर। र तिपालको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 16.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सरकारले हर हालमा आफ्नो दायित्व पूरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। महामारी नियन्त्रणमा सरकारले चालेको पहल कदमीमा सबैको साथ र सहयोग प्राप्त हुने प्रधानमन्त्री ओलीको विश्वास। नेपालमा आज थप 7448 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 37 जनाको मृत्यु। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गण्डकी प्रदेश प्रमुखमा सीता कुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगा प्रसाद यादव नियुक्ति तथा शपथ ग्रहण। र बंगलादेशको पद्मा नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा 26 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।